Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
तन्त्र स्थापनाको 13 वर्ष पूरा, उपलब्धि संस्थागत हुन अझै बाँकी।
कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्षको बाँकी 3 महिनाका लागि नीति तथा कार्यक्रम संसदमा पेश गर्यो। पेट्रोलियम पदार्थको उत्खननदेखि सिप तथा श्रम स्कुल खोल्ने उल्लेख।
भारतीय प्रधानमन्त्री यही वैशाखको अन्तिम साता नेपाल भ्रमणमा आउने।
र आइपिएलमा आज पनि एक खेल हुने, मुम्बई र हैदराबाद भिड्ने मनाङ मर्स्याङदी माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। लोकतन्त्र स्थापना भएको 13 वर्ष पुगेको छ। 62-63 जनआन्दोलन सफल भई 63 वैशाख 11 गते लोकतन्त्र स्थापना भएको सम्झनामा लोकतन्त्र दिवस मनाइँदैछ। नेपाली जनताको 19 दिने लामो बलिदानपूर्ण जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र संस्थापन भएको दिन आज 13 वर्ष पुगेको छ। 62-63 जनआन्दोलनपछि 63 वैशाख 11 गते राति तत्कालीन राजा ज्ञानेन्द्रले 2059 साल जेठ 8 गते विघटन भएको संसद पुनस्थापना गर्नुभएको थियो। पुनस्थापित संसदको जेठ 4 गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकार समेत प्रधानमन्त्रीलाई दिएको थियो। जनआन्दोलनका कमान्डर समेत रहनुभएका नेपाली कङ्ग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले 64 साल चैत 28 गते पहिलो संविधान सभाको निर्वाचन गराएको थियो। संविधान सभाको 65 साल जेठ 15 गते बैठकको 15 गते बसेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो। वैशाख 11 गतेको जगमा देशमा ठूलो परिवर्तन भएको दिन भए पनि पछिल्लो समय राजनीतिक दलहरूले बिर्सिएको भान हुन थालेको छ। परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना भने अझै पूरा हुन सकेका छैनन्। 2061 साल माघ 19 गते तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दलका नेताहरूलाई नजरबन्दमा राखी शासन सत्ता आफ्नो हातमा लिएपछि दुई ध्रुवमा रहेका दल र सशस्त्र युद्धरत नेकपा माओवादी बीच 12 बुँदे सम्झौदारी भएको थियो। दुई शक्ति बीचमा भएको यो सम्झौदारीलाई वैशाख 11 गते नै अनुमोदन गरिएको थियो। संविधान निर्माणसँगै राजनीतिक रूपमा लोकतन्त्र संस्थागत भए पनि शान्ति प्रक्रिया र जनजीवनका रूपमा अझै धेरै काम अधुरै रहेका छन्।
कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्षको बाँकी 3 महिनाका लागि नीति तथा कार्यक्रम ल्याएको छ। कर्णाली प्रदेश सभा बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको उत्खनन गर्ने, उज्यालो कर्णाली अभियानलाई अगाडि बढाउने, सिप तथा श्रम स्कुल खोल्ने उल्लेख गरिएको छ। प्रदेश सरकारको नीतिमा 5 वर्षभित्र कर्णालीका सबै स्थानीय तहमा विद्युत पुर्याउने लक्ष्यसहित उज्यालो कर्णाली कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। माथिल्लो कर्णाली, बेतान कर्णाली तथा नलसिङगाड जलविद्युत आयोजनालाई पहिलो प्राथमिकतामा राखी यस्तै प्रकृतिका जलविद्युत आयोजनालाई सङ्घीय सरकारसँग समन्वय गरेर विद्युत उत्पादन सुरु गर्ने प्रदेश प्रमुख खनालले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ।
सङ्घीय सरकारसँग समन्वय गरी प्रदेश सरकार, स्थानीय सरकार र जनताको प्रत्यक्ष संलग्नतामा विद्युत उत्पादन गर्ने आयोजनाहरू सुरु गर्ने नीति लिइनेछ।
सरकारको नीतिमा कर्णालीका जनता स्वास्थ्य सेवाबाट वञ्चित रहेको भन्दै दुर्गम जिल्लाका बिरामीहरूका लागि हवाई एम्बुलेन्सबाट अस्पतालसम्म पुर्याउने योजना उल्लेख गरिएको छ। यस्तै मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गरिने र हरेक स्थानीय तहमा 1500 अस्पताल निर्माण कार्य सुरु गरिने उल्लेख गरिएको छ।
निशुल्क स्वास्थ्य सेवा र विशेषज्ञ सेवा विस्तार गर्न समन्वय एवं सहकार्य गरिनेछ। सुर्खेत स्थित क्षेत्रीय अस्पताललाई मेडिकल कलेज तथा शिक्षण अस्पतालको रूपमा विकास गरिनेछ। साथै जिल्लाका सदरमुकाममा 50 सय अस्पताल निर्माणका लागि अध्ययन कार्य सुरु गरिनेछ। प्रत्येक स्थानीय तहमा जनघनत्व हेरी कम्तीमा 1500 अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढाइनेछ।
कृषिलाई उच्च प्राथमिकतामा राख्दै रैथाने बालीको संरक्षण गरी अर्ग्यानिक प्रदेश घोषणाका लागि आधार तय गरिने र समृद्ध कर्णालीका लागि सहकारी भन्ने नारालाई सार्थकता दिनका लागि हरेक सहकारीलाई उत्पादनमुखी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कर्णाली द्वारा पर्यटन वर्षमा पर्यटन भित्र्याउनका लागि पर्यटकीय क्षेत्रको पहिचान प्रचार प्रसार र पूर्वाधार निर्माणमा जोड दिने नीति तथा कार्यक्रममा जोड दिएको छ। यसै गरी प्रदेशमा रहेका भाषिक पुरातात्विक ऐतिहासिक धार्मिक र सांस्कृतिक सम्पदा मार्फत पर्यटन प्रवर्धन गर्नका लागि भाषा तथा संस्कृति आयोग गठन गरी व्यवस्थित गर्ने नीतिमा उल्लेख गरिएको छ।
प्रदेशमा रहेका भाषिक पुरातात्विक ऐतिहासिक धार्मिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्धन गरी तिनीहरू मार्फत पर्यटन प्रवर्धनको रूपमा विकास गर्नका लागि भाषा तथा संस्कृति आयोग गठन गरी व्यवस्थित गरिनेछ।
बैठक आज दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका 2 फोर्स गाडी र बस ठोक्किँदा 8 घाइते भएका छन्। नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको VX 6557 नम्बरको फोर्स र विपरीत दिशाबाट आउँदै गरेको VX 2267 नम्बरको बस हिजो ठोक्किँदा 8 घाइते भएको प्रहरीले जनाएको छ। फोर्समा रहेका 5 र बसमा रहेका 3 घाइते भएका हुन्। 5 घाइतेको सुर्खेत स्थित माया नर्सिङ होममा उपचार भइरहेको छ भने 3 नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले लोकतन्त्र स्थापना भएको 13 पुरा उपलब्धि संस्थागत हुन अझै बाँकी। कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्षको बाँकी 3 लागि नीति तथा कार्यक्रम संसदमा पेश गर्यो। पेट्रोलियम पदार्थको उत्खननदेखि सिप तथा श्रम स्कुल खोल्ने उल्लेख लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। जातीय विभेद विरुद्ध कार्यक्रम सञ्चालन गर्ने गरी नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ सुर्खेतले साझा आवाज परियोजना सञ्चालन गर्न लागेको छ। सुर्खेतको ब्राहताल गाउँपालिकाका 10 वडामा सञ्चालन हुने कार्यक्रम 3 सञ्चालन हुने जनाइएको छ। सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको जिल्ला स्तरीय परियोजना आरम्भ तयार समन्वयात्मक कार्यक्रमका सरकारवालाले परिणाम देखिने गरी काम गर्न जरुरी रहेको सुझाव दिएका छन्। कार्यक्रममा परियोजना संयोजक इन्द्र विश्वकर्माले दलित महिला युवालाई लक्षित गरिएको कार्यक्रमको कुल बजेट 80,76,586 रुपियाँ रहेको जानकारी गराउनुभयो।
प्रदेश नम्बर 7 सरकारले यो आर्थिक वर्षको आर्थिक बजेटले प्रदेशको समृद्धिका लागि विभिन्न सम्भाव्यता अध्ययनलाई प्राथमिकता दिएको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बताउनु भएको छ। सडक खानेपानी सिँचाइ जस्ता भौतिक पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गर्न 1,37,00,000 रुपियाँ विनियोजन गरिएको छ। यस्तै प्रदेशभित्रको पर्यटकीय क्षेत्रको सम्भावना अध्ययनका लागि 1,00,00,000 विनियोजन गरिएको छ। बाल उद्यान चिडियाखाना आदि निर्माणको सम्भाव्यता अध्ययनका लागि 10,00,000 रुपियाँ विनियोजन गरिएको छ। यस्तै बजेटमा भारतमा जाने कामदारको अभिलेख राख्ने जोखिम न्यूनीकरण गर्ने बीमा गर्ने सम्भाव्यता अध्ययन गर्ने खप्तर केबलकारको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ। यस्तै नयाँ सहरको विकासका लागि सम्भाव्यता अध्ययन गर्ने स्मार्ट भिलेजको सम्भाव्यता अध्ययन गर्ने हाल बन्द रहेका प्रदेशभित्रका विमानस्थल सुचारू गर्ने प्रदेशभित्र जलविद्युतको सम्भाव्यता अध्ययन गर्ने र प्रदेश खाद्य संस्थानको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ। 1,02,05,00,000 बजेटमा चालुतर्फ 30,07,00,000 पुँजीगततर्फ 15,57,00,000 र आर्थिक विविधतर्फ 56,00,00,000 रुपियाँ विनियोजन गरिएको छ।
जुम्लाको तातापानी गाउँपालिकाको 4 नम्बरमा रहेको जैतपुर गाउँलाई छाउगोट मुक्त घोषणा गरिएको छ। तातापानी गाउँपालिकाको तेस्रो बस्तीका रूपमा जैतपुर गाउँलाई छाउगोट मुक्त घोषणा गरिएको हो। तातापानी गाउँपालिका 4 नम्बर ओडाको विशेष पहलमा गाउँलाई छाउगोट मुक्त घोषणा गरिएको ओडाध्यक्ष धीरजङ जैसीले बताउनुभयो। 40 घर दूरी रहेको गाउँमा महिला तथा किशोरीहरू महिनावारी भएको बेला गोठमा नबस्न थालेपछि गाउँलाई नै छाउगोट मुक्त गाउँ घोषणा गरिएको हो। गाउँमा एउटा पनि छाउगोट नभएका कारण गाउँलाई नै छाउगोट मुक्त घोषणा गरिएको वडाध्यक्ष जैसीको भनाइ छ। जैतपुर गाउँका महिला तथा किशोरीहरूले सामूहिक रूपमा प्रतिबद्धता गर्दै अबका दिनदेखि गोठमा नबस्ने साझा प्रतिबद्धता गरेका छन्।
जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर 4 को वडा कार्यालय 20 दिनदेखि बन्द रहेको छ। वडा सचिव लक्ष्मी परियार गत चैत 20 गते क्रियाविधामा गएपछि वडा कार्यालय बन्द भएको हो। वडा कार्यालयमा सेवा लिन आउने नागरिकलाई वडा नम्बर 2 को कार्यालयबाट सेवा दिने व्यवस्था गरिएको भए पनि जानकारी नपाउँदा सेवाग्राही फर्किने गरेका छन्। 3 वटा वडा कार्यालय एउटै भवनबाट सञ्चालन हुने गरेको छ।
बैतडीका 1500 मुक्त हलिया पुनस्थापना गर्न बैतडीमा नयाँ कार्यक्रम सञ्चालन भएको छ। परिचय पत्र पाएका जिल्लाका 1568 मुक्त हलियाको पुनस्थापनामा सहयोग गर्न जीविकोपार्जन शिव विकास र शैक्षिक विकास सम्बन्धी नयाँ कार्यक्रम सञ्चालन भएको हो। जिल्लाका सबैभन्दा बढी हलिया रहेको दोगाडा केदार गाउँपालिकामा, त्यसै गरी मेलौली नगरपालिका, पाटन नगरपालिका, दशरथचन्द्र नगरपालिका, पुराचौडी नगरपालिका, सुनुनया गाउँपालिका र सिगास गाउँपालिकामा कार्यक्रम सञ्चालन भएको राष्ट्रिय दलित समाज कल्याण सङ्घ बैतडीका अध्यक्ष देवराम लोहारले बताउनुभयो। बैतडी जिल्लामा 2022 जना हलियाहरू नेपाल सरकारले प्रमाणीकरण गरे पनि 1568 जना मुक्त हलियाको परिचय पत्र पाएका छन्।
राष्ट्रिय वाणिज्य बैङ्क बर्दिवा शाखा कार्यरत सहायक प्रबन्धक जगदीश प्रसाद काफले 50,000 रुपियाँ घुससहित पक्राउ पर्नुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उहाँलाई कार्यालयबाट पक्राउ गरेको हो। काफ्लेले बर्दिवास 9 को रञ्जना गाईफर्मलाई युवा स्वरोजगार कार्यक्रम अन्तर्गत 10 लाख रुपियाँ ऋण दिने भन्दै घुस मागेको अख्तियारले जनाएको छ। यसअघि काफ्ले जिल्ला प्रहरी कार्यालय महोत्तरीले बैङ्कको सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई विभिन्न शाखाबाट 40 लाख रुपियाँ निकालेको आरोपमा समेत पक्राउ पर्नुभएको थियो। बैङ्किङ कसुर गरेको अभियोगमा काफ्ले सहित शाखाका अन्य कर्मचारीहरूमाथि मुद्दा जिल्ला अस्पताल महोत्तरीमा विचाराधीन रहेको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू अझै बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सोरेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी 28 वैशाखमा नेपाल आउनुहुने भएको छ। नेपालले 11 जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरे पनि भारतले नयाँ मिति प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरिएको बताइएको छ। मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ। 2 दिने राजकीय भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने कार्यक्रम रहेको छ। मोदीको भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण भने पछाडि धकेलिएको छ।
भेरी खबरमा अब एउटा विदेशको खबर। चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा 32 चिनियाँ पर्यटकको मृत्यु भएको छ। चीनको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा 4 जना उत्तर कोरियाका नागरिक पनि रहेका छन्। दुर्घटनामा परि अरू 2 जना चिनियाँ घाइते भएका छन्। स्थानीय सञ्चार माध्यमले जनाए अनुसार उत्तर कोरियाको राजधानी प्यानोङमा दक्षिणतर्फ पर्ने ठाउँमा दुर्घटना भएको हो। समाचार अनुसार उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हो।
भेरी खबरमा अब लागौँ केही खेल खबरतर्फ। कोहलपुर नगरपालिकाले प्रथम नगरस्तरीय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ। कोहलपुर नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाका प्रमुख मन प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको नाम र मिति तय गरेको हो। कार्यक्रम संयोजक एवं पूर्व राष्ट्रिय टिमका कप्तान लेखबहादुर छेत्रीलाई आगामी जेठ 18 गतेदेखि अन्तर्मावि उपमेयर कप छात्रा रनिङ सिल्ड प्रतियोगिता 2075 सञ्चालन हुने जनाउनु भएको छ। यसअघि नेपालमै पहिलोपटक 2061 सालमा पहिलोपटक कोहलपुरमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो।
अखिल नेपाल फुटबल सङ्घ इन्फाको निर्वाचन समितिले यही वैशाख 22 गते शनिबार निर्वाचन गर्न प्रस्ताव गरेको छ। इन्फाको निर्वाचन समितिले चुनावको मिति प्रस्ताव गरेको हो, तर यो मितिमा चुनाव हुन उच्च अदालत पाटनले इन्फाको चुनाव रोक्न दिएको अन्तरिम आदेश खारेज हुनुपर्नेछ। यदि उच्च अदालतले यसअघिकै आदेशलाई निरन्तरता दिएकोमा भने वैशाख 22 गते निर्वाचन गर्न नसकिने निर्वाचन समितिले जनाएको छ। यसअघि गत चैत 14 गतेका लागि तय भएको चुनाव उच्च अदालत पाटनको आदेशका कारण रोकिएको हो। भक्तपुर र मकवानपुर जिल्ला फुटबल सङ्घले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले चुनाव रोक्न आदेश दिएको हो। अहिले यी दुई जिल्ला फुटबल सङ्घको चुनाव गरिएको र मुद्दा पनि फिर्ता भएका कारण निर्वाचन समितिले चुनावको नयाँ मिति तोकेको हो।
मनाङ मर्सिङदी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। इलामको ठुलो टुडी खेलमा भएको क्वार्टर फाइनलमा आयोजक माई भ्याली फुटबल क्लबलाई 1-0 पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो। मनाङको जितमा 37 मिनटमा कान्छीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। आज हुने दोस्रो क्वार्टर फाइनलमा झापा 11 र सशस्त्र प्रहरी बलको एफएफ क्लब आमुन्ने सामुन्ने हुने भएका छन्। खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएलमा आज एकमात्र खेल हुने भएको छ। राति 8:15 मुम्बईमा हुने खेलमा घरेलु टोली मुम्बई र राजस्थान रोयल्स भिड्ने भएका छन्। 5 खेल खेलेको मुम्बई 1 हार र 3 जित दर्ता गर्दै 6 अङ्कका साथ चौथो स्थानमा छ भने 5 खेल खेले यसलाई फेरि सुन्नुहोला 5 खेल खेलेको पन्जाब 1 हार र 5 जित दर्ता गर्दै शीर्ष स्थानमा रहेको छ भने मुम्बई 4 खेलमा हार र 1 जित निकाल्दै 2 अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ। यस्तै गैराती भएको खेलमा किङ्स इलेभेन पन्जाबले दिल्ली डेयर डेभिल्सलाई 15 रनले हराएको छ। पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 143 रन बनाएको हो। 144 रनको लक्ष्य पाएको दिल्लीले 8 विकेटको क्षतिमा 139 रन मात्र बनाउन सक्यो। हारपछि दिल्ली 2 अङ्कका साथ पुछारमा छ भने पन्जाब 10 अङ्कका साथ शीर्ष स्थानमा रहेको छ। जारी प्रतियोगितामा 8 टिम मध्ये अहिलेसम्म किङ्स इलेभेन पन्जाब 10 अङ्कका साथ शीर्ष स्थानमा रहँदा चेन्नई सुपर किङ्सले 8 अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। यसै गरी कोलकाता नाइट राइडर्स 6 अङ्कका साथ तेस्रो स्थानमा छ भने सनराइजर र हैदराबाद पनि 6 अङ्कका साथ रन रेटको आधारमा चौथो स्थानमा धकेलिँदा राजस्थान रोयल्स पनि 6 अङ्कका साथ रन रेटकै आधारमा 5 स्थानमा रहेको छ। यसै गरी रोयल च्यालेन्जर्स बेङ्गलोर 5 खेल खेलेकोमा 2 जित र 3 हार बेहोर्दै 4 अङ्कका साथ 5 स्थानमा छ भने मुम्बई इन्डियन्स 5 खेल खेलेको मध्ये 1 जित र 4 हार सहित 2 अङ्कका साथ 7 स्थानमा रहँदा दिल्ली डेयर डेभिल्स 6 खेल खेलेकोमा 1 जित र 5 खेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा रहेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
लोकतन्त्र स्थापनाको 13 वर्ष पुरा, उपलब्धि संस्थागत हुन अझै बाँकी।
कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्षको बाँकी 3 लागि नीति तथा कार्यक्रम संसदमा पेश गर्यो। पेट्रोलियम पदार्थको उत्खननदेखि सिप तथा श्रम स्कुल खोल्ने उल्लेख।
भारतीय प्रधानमन्त्री यही वैशाखको अन्तिम साता नेपाल भ्रमणमा आउने।
र आइपिएलमा आज पनि एकमात्र खेल हुने मुम्बई र हैदराबाद भिड्ने मनाङ मर्सिङदी माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता र मधुबन बिदा हुन्छौँ। नमस्ते।